परमेश्वर, भेरी गुड भेरी गुड, द्याट्स अ भेरी गुड आन्सर अनि क्विक आन्सर होइन. परमेश्वरको र मानिसको बिचको समस्या पाप थियो. अब यहाँनिर एकदमै महत्त्वपूर्ण कुरा के छ थाहा छ? पाप के हो? हामी जसले क्रिस्चियन भएर बत्तिसमा लिएर विश्वास गरेका छौँ, त्यो पापहरूका कर्महरू, त्यसको सङ्केतहरू अझै छन् कि हाम्रो जीवनमा? कहिले कहिले कोही कोही कुरा त चट्टै छोडेकै छैन नि. टोटल्ली प्रधानमन्त्री बन्न कुन पार्टीमा एकदम राम्रो कुरा देखिरहेछ क्या यो अहिलेको राजनीति पनि. यो परमेश्वरबाट टाढा पापको कारणले भएको मान्छेहरूको जुन जीवन हुन्छ नि ख्रिस्टमा आउँदा पनि, संसारिक मान्छेहरू, संसारमा राजनीतिमा जानुस्, व्यापारमा जानुस् होइन. तपाईँलाई म भन्ने गर्छु नि, बिहानै उठेर धर्म गर्ने सबै बाटाको ढुङ्गामा पूजा गर्दै गर्दै ढोक्दै ढोक्दै पशुपति जाने, अनि फेरि पशुपतिबाट ढोक्दै आएर घरमा आउने, घरमा के अरे पसलमा आउने, पसलमा बसेर दिनभरि उसले कति सक्छ त्यति ठग्ने. तपाईँ घर बनाउनुहोस्, घरको सामान किन्न जानुहोस्, तपाईँ अर्को कुरा लुगा किन्न जानु, मान्छेले अलिकति तपाईँलाई एउटा कुरा सस्तो दिए जस्तो गरेर अर्कोमा भुसुक्कै उल्टाइदिन्छ होइन. हामी जुन कुराको बारेमा बढाइ चढाइ केही कुरा गर्छौँ, टोटल्ली झुट्टा बोल्छ होइन, संसारको रीत. अब तपाईँलाई म भन्छु, क्रिस्चियनहरू यस्तो छ, त्यो कुरा चाहिँ त्यो त पाप हो. जस्तो जस्तो तपाईँलाई सानो उदाहरण भन्छु क्या, म यो पापको कुरा गर्दाखेरि धेरै कुरा जोडिन्छ त्यसमा. मान्छेहरूलाई आफ्नो नाम लिएन भनेदेखि रिस उठ्छ. आफ्नो नाम जस्तो कहिलेकाहीँ मण्डलीमा केही कुरा गरेको बेलामा यो मान्छेले भनेर रेकग्नाइज गर्ने हुन्छ नि. कहिलेकाहीँ चिठी लेख्दाखेरि उसलाई अगाडिपट्टि पास्टर, रेभरेन्ट, डक्टर जे लेख्नुपर्ने लेखेन भने रिसाउँछ. मेरो विचारमा त्यो क्रिस्चियन विश्वासको ठुलो समस्या हो. म त्यसरी हेर्छु, मलाई चाहिँ कसैले केही भन्नु पर्दैन. ए राम्ररी आज केमी देख्दिनँ नि यहाँ, क्यान यु रिमाइन्ड हिम. एनिवे, त्यस कारणले यो पापको सन्दर्भमा धेरै महत्त्वपूर्ण कुरा छ. अब यहाँ अर्को प्रश्न अब गरिहाल्नु भएन, त्यसैले यसको बारेमा त थुप्रो अध्ययन गर्नु जरुरी छ. यो पाप के हो भन्ने सम्बन्धमा मूल्याङ्कन गर्नु जरुरी छ. तपाईँले कोही त्यस्तो खालको क्रिस्चियन भेट्नु भएको छ जो चाहिँ यस्तो असल हुन्छ होइन? कोरियन एकजना मिसिनरी, कोरियामा एकजना मिसिनरीको बारेमा पढेको, मैले भर्खर विश्वास गरेको बेलामा त्यो किताब पनि बिर्सेँ. उसको छोरालाई त्यो कम्युनिस्टहरूमा लाग्ने एउटा कोरियनले मारिदियो, छोरालाई मारिदियो. तर त्यो मान्छेले, त्यो मिसिनरीले छोरालाई मारिदिनेलाई माया गरेर छोरै रूपमा स्वीकारेर पछि त्यसको पुरा स्टोरी छ. अनि त्यो मान्छे यति छुन्छ त्यसलाई कि त्यो मान्छेले पश्चाताप गरेर विश्वास गर्छ, पछि त्यो मान्छेको सम्बन्ध छोरी जस्तो हुन्छ. अचम्मको घटनाहरू मैले हिजो अस्ति तपाईँलाई यो जिम एलियटको कुरा गरेको थिएँ. जिम एलियट इक्वेडोरमा त्यहाँको यो लोक्का कि के भन्छ त्यो ट्राइबलहरूले मारेको हुन्छ. 2 वर्षपछि उसको श्रीमती, उसको उसँगै 5-4 अर्को मर्छ नि. त्यो अर्को चाहिँ एकजनाको चाहिँ बहिनी जान्छ त्यहाँ, अनि सुसमाचार प्रचार, जसले आफ्नो श्रीमानलाई मारेको छ उसले आफ्नो छोरी पनि लिएर जान्छ, अनि आफ्नो बाउलाई मारेको छ, त्यो मान्छेहरूलाई गएर माया गरेर तिनीहरूलाई सुसमाचार सुनाएर. अब कुनै पनि मिसिनरले नयाँ मान्छेलाई सुसमाचार सुनाउँदा कस्तो गर्छ थाहा छ? टोटल्ली आफ्नो जीवन उनीहरूको अगाडि बिछाइदिन्छ नि होइन. हामी त्यस्तो खालको सुसमाचारको बारेमा कुरा गर्छौँ, तर यति स्वार्थी र यति लोभी र घमण्डी मान्छेहरू हामी हुन्छौँ, हामीले आफैलाई क्रिस्चियन भन्छौँ. त्यस कारणले महत्त्वपूर्ण कुरा चाहिँ के छ भने नि, बाइबलमा येशुप्रभुले नै भनेको क्लियर शब्द छ कि हामी चर्च गएको कारणले पनि हामी क्रिस्चियन नहुन नि सक्छौँ. त्यो कुरो हामीले बुझ्नुपर्छ होइन. अब यहाँ अर्को प्रश्न तपाईँलाई म गर्छु, चौथो प्रश्नमा. त्यसैले यो पापको बारेमा धेरै बुझ्नु जरुरी छ. मान्छे ख्रिस्टमा बदलिएर स्वर्ग जान तयार भयो, वाट ह्यापन्स टु हिम? अब यो ट्रान्सफर्मेसन भन्ने शब्द अङ्ग्रेजीमा छ, नेपालीमा रूपान्तरण भन्छ, त्यो त नयाँ हुन्छ, ऊ त परिवर्तन हुन्छ, ऊ त बदलिन्छ। बदलियो के? हाम्रो व्यवहार स्वभाव, येशु कस्तो हुनुहुन्थ्यो उहाँको जस्तो हुनु पर्यो। त्यस कारणले प्रियहरू हो, यो अहिले यो समस्या कहाँबाट आयो भने नि हामीलाई जसले सिकाउँछ उसकै जीवनमा पनि ठिक थिएन नि। अब मेरो जीवनमा त त्यस्तो थिएन, म धेरै ठाउँ मौका पाएँ, मैले धेरै सिक्न पाएँ। बाइबल स्कुलमा पनि त्यो एकदमै फरक खालको थियो, वेमा पनि यस्तो खालको शिक्षा थियो। अनि जुन बेलामा म विश्वास गरेँ, क्रिस्चियनिटी चाहिँ एकदमै गाह्रो थियो, सतावट थियो, त्यस कारणले मान्छेहरू त्यसै क्रिस्चियन हुँदैन थियो, किनभने त्यो सतावटको बिचमा त बनावटी मान्छे, स्वार्थी मान्छेलाई त केही फाइदा छैन, भोलि झेल खान पो जानु सक्छ, त्यस कारण त्यसै त क्रिस्चियन हुँदैन। मैले तपाईँलाई घरिघरि भन्ने गर्छु नि, म नास्तिक थिएँ, मेरो परिवर्तन त टोटल थियो, मैले पुरा जीवन येशूलाई दिने त्यस्तो निर्णय गरेका थिएँ, म परमेश्वरकै पछि लाग्ने, अरू केही कुराको पछि नलाग्ने। तर कतिजना मान्छेहरूको आजकल त्यस्तो छैन क्या। यो म आज यो विषयमा किन तपाईँको मन लगिरहेको छु भने नि, वी निड टु करेक्ट आवरसेल्फ। 16 शताब्दीमा यो रिफर्मेसन भन्छ, यो परिवर्तन किन आएको थियो भने मान्छेहरू गलत कुरामा थियो, परमेश्वरको कुरा होइन, बाहिरी कुरामा बढी, अझ जीवन चाहिँ घमण्ड र मूर्ख। अनि मैले नेपालमै हुँदाखेरि कहिलेकाहीँ हामी कन्फरेन्समा जाँदाखेरि पास्टरहरूसँग भन्दाखेरि पास्टर कुरा गरेको, कहिलेकाहीँ चर्चहरूमा कस्तो खालका पाप भइरहेको हुन्छ, व्यभिचार भइरहेको हुन्छ भित्रभित्रै, बाहिर बाहिर कुरा गर्नु पनि सक्दैन, मान्छेहरूको बिचमा मुटाप भइरहेको हुन्छ। तर तपाईँ र म येशूलाई मान्छौँ भने यो कुरो हुनु सक्दैन प्रियहरू, हामी क्षमा दिनुपर्छ। त्यही कारण महत्त्वपूर्ण छ। चौथो प्रश्न, पापले पवित्र परमेश्वरसँग मानिसको सम्बन्धमा कस्तो प्रभाव पार्यो, त्यो तपाईँलाई थाहा छ। पापले परमेश्वर र मानिसको बिचमा ठुलो समस्या ल्यायो, किनभनेदेखि परमेश्वर पवित्र हुनुहुन्थ्यो, पाप परमेश्वरको अगाडि रहन सकेन। अनि त्यसपछिको विकृति तपाईँलाई थाहा छ, यो पापको बारेमा अध्ययन गर्दै गऱ्यो भने चाहिँ तपाईँले कहाँ जानुपर्छ, उत्पत्तिमै जानुपर्छ, जहाँ कैनले हाबेललाई मारेको हुन्छ, आफ्नो भाइले आफ्नो भाइलाई मारेको हुन्छ। भनाइको मतलब के हुन्छ भने, आदमले पाप किन गर्यो भन्दाखेरि चाहिँ शैतानले छलेको, शैतान कसरी भयो, परमेश्वरको विरुद्धमा घमण्ड, स्वार्थ, सबभन्दा मुख्य कुरा स्वार्थ छ। स्वार्थमा के हुन्छ, स्वार्थमा नै लोभ हुन्छ, स्वार्थमा नै घमण्ड हुन्छ, अथवा घमण्डमा स्वार्थ हुन्छ, अरूसँग दाँच्ने कुरा स्वार्थमा नै हुन्छ, अरूसँग यो जेलस हुन्छ नि, डाह गर्छ नि, स्वार्थमा हुन्छ, स्वार्थैले लोभमा गराउँछ, घमण्ड गराउँछ, जेलस गराउँछ, झुट्टा बोलाउँछ, किनभनेदेखि ऊ अरूभन्दा तल जान चाहँदैन। शैतानले त्यही भनेको थियो, शैतानले के भन्छ, म जसले पनि त्यो बारेमा भन्दाखेरि आई विल भन्यो अरे त्यहाँ शैतानले। अहिले हामी उत्पत्तिमा पल्टाउनु भ्याउँदैनौँ, उत्पत्ति होइन, यो के एजिकियल एसैयामा होइन, भविष्यवक्ताहरूको किताबमा शैतान कसरी शैतान भयो भन्ने बारेमा प्रश्न दिएको छ। एनिवे, त्यस कारणले पापको भयावहता, भयानकता हामी कतिजनाले राम्रोसँग सोच्दैनौँ होइन। ए स्वर्ग जाने, कहिलेकाहीँ प्रचार गर्ने मान्छेहरूले पनि परमेश्वरको प्रेम र स्वर्ग जाने कुरामै सीमित राखिदिन्छ, तर जीवन परिवर्तन, हृदय शुद्धिने, पापहरूबाट टोटल्ली, अघि मैले येशू प्रभुको कुरा गरेको थिएँ पश्चाताप, यो गर्दैनौँ। अब अर्को पाँचौँ प्रश्न, मानिसको पापको कारण टुटेको परमेश्वरसँगको सम्बन्ध समाधान गर्नुभयो परमेश्वरले, मानिसलाई फेरि आफूसँग मिलापमा ल्याउनु भयो, त्यसको ढोका पनि खोलिदिनु भयो, कसरी? त्यसको उत्तर त तपाईँले धेरै दिन सक्नुहुन्छ। वास्तवमा दोस्रो कोरन्थी 5:21-17 जे छ, 18-19-20-21 हेर्नुभयो भने त्यो कुरा क्लियर छ। अर्को कुरा, तपाईँले रोमी 3:21-25 द्याट्स अ गस्पल, के भयो त, कसरी मान्छे स्वतन्त्र भयो त्यहाँ पाउनुहुन्छ, त्यसको बारेमा हामी अहिले कुरा नगरौँ। तर अब अहिले अर्को प्रश्न, छैटौँ, अब 4-5 प्रश्न पाइन्छ, छैटौँ प्रश्नमा, तर यी विषय जुन मैले तपाईँलाई उठान गरेको छु, यो गहन विषय हुन् र एकदम धेरै बाइबलमा यसको बारेमा प्रष्टीकरण गरिएको छ, जुन चाहिँ हामीले प्रष्ट बुझ्न जरुरी छ. त्यस कारणले यो फेथ जो हुन्छ नि क्रिस्चियनलाई मुक्ति दिने विश्वास, यो अन्ध हुँदैन. लट्स अफ इन्फर्मेसन, परमेश्वरको ज्ञान, परमेश्वरको सत्यता धेरै छ. त्यस कारण हामी इन्टेलिजेन्ट फेथ भन्छ अङ्ग्रेजीमा. हाम्रो विश्वास चाहिँ एउटा सत्यताको ज्ञानमा आधारित हुन्छ, जुन ज्ञान चाहिँ येशु प्रभुबाट अथवा भविष्य वक्ताहरूबाट आएको छ, जुन चाहिँ पवित्र आत्माले आज हामीलाई सिकाउनुहुन्छ. येशु प्रभुले जब पवित्र आत्मा आउनुहुन्छ तिमीहरूलाई त्यसको अर्थ खोलिदिनुहुन्छ भन्नुभएको छ युहन्नामा, होइन? त्यस कारणले पाँचौँ प्रश्न के अरे छैटौँ प्रश्न मैले भने के अरे छैटौँ प्रश्न चाहिँ अब परमेश्वरको सन्देशको बारेमा महत्त्वपूर्ण. पहिलो कुरा चाहिँ के प्रचार गरेको थियो, अब पुरानो नियम र नयाँ नियमको बिचमा, पुरानो नियम र नयाँ नियमको बिचमा अलिकति पुरानो अनि नयाँको सुरुवातमा को थियो थाहा छ तपाईँलाई? बत्तिसमा दिने युहन्ना. किनभने बत्तिसमा दिने युहन्ना जन्मिँदाखेरि येशु प्रभुको काम सुरु भएको छैन, उसले सुरु गर्यो जसको बारेमा पहिला नै भविष्यवाणी भएको थियो, होइन? त्यसको बारेमा हामी धेरै कुरा हेर्छौँ. तर येशु प्रभु बत्तिसमा दिने युहन्नाको सन्देश के थियो, यो प्रश्न तपाईँले एक सेन्टेन्समा कसैलाई भन्न चाहनुहुन्छ भने म तपाईँलाई मौका दिन्छु. अहिले बत्तिसमा दिने युहन्नाको सन्देश के थियो, एक शब्दमा के अरे एक वाक्यमा? एक्सलेन्ट, तिमीले एकदम ठ्याक्कै हिट द हेड भन्छ नि, पश्चाताप गर. सी, अघि हामीले येशु प्रभुको के गरेका थियौँ, पश्चाताप. सो धेरैचोटि आजकलको यो सुसमाचारमा चाहिँ पश्चातापको त्यति वर्णन छैन. विश्वासको अलिअलि कुरा गर्छौँ किनभने विश्वास, तर मैले के सिकेको थिएँ भने विश्वास र पश्चाताप चाहिँ एउटा कैँचीको दुईवटा हात हुन्छ नि, दुईवटा हुन्छ नि, होइन? त्यही हो, एउटा विश्वास एउटा पश्चाताप, यो दुइटै सँगै हुनुपर्छ. जसरी कैँचीको एउटाले मात्रै काट्न सक्दैन. सो विश्वास र पश्चाताप, सो बत्तिसमा दिने युहन्नाको पश्चातापको कुरा. त्यस कारण अहिले हामी एकछिन यो पश्चातापको बारेमा एक दुईवटा पदहरू हेर्नेवाला छौँ. अब दोस्रो कुरा चाहिँ म भन्छु, परमेश्वरको राज्यले बारे येशूको पहिलो सन्देश के थियो, ल कसले भन्छ त्यो पनि छोटकरीमा एक शब्दमा भन्न सकिन्छ. पहिलो सन्देश जब येशूले सुरु गर्नुभयो उहाँले के भन्नुभयो, छ बाइबलमा छ
कसरी, मर्कुस 1:15, पश्चाताप गर, स्वर्गको राज्य नजिक छ र मैले दिएको सुसमाचारमा विश्वास गर.
हो, पश्चाताप र विश्वास, होइन? भनेको मतलब त्यहाँ पश्चाताप छ. त्यसैले यो हामीले जहिले पनि चेलापन, जस्तो मैले बत्तिसमा दिँदाखेरि चाहिँ मेक स्योर गर्नु मन लाग्छ मैले, होइन? जतिजनालाई बत्तिसमा दिएका छौँ उनीहरूको जीवन परमेश्वरमा नयाँ भयो कि भएन मलाई धेरै थाहा हुँदैन, परमेश्वरलाई थाहा हुन्छ. तर मैले गर्नुपर्ने काम चाहिँ पुरा गर्छु, मैले उनीहरूलाई पुरा दिन्छु, उनीहरूलाई प्रश्न गर्छु, उनीहरूले उत्तर जुन दिन्छ त्यो मलाई बाइबल अनुसारको उत्तर दिनु पर्यो. मेरो के गर, मैले के विचार गर्छु, उसले दिएको उत्तरको जिम्मा परमेश्वरको अगाडि उही छ. मैले चाहिँ उत्तर पाइसकेको छु, त्यसकारण म बत्तिसमा दिन्छु. धेरै पास्टरहरूको कस्तो चलन हुन्छ भने एक हप्ता के अरे एक मै एक वर्ष दुई वर्ष तिन वर्ष पर्खेर उसको जीवनमा फल देखेर बत्तिसमा दिने चलन हुन्छ. त्यो पनि गलत छैन. तर त्यस कारणले तपाईँलाई मैले के भन्दैछु भने नि, जब कोही मान्छेलाई बत्तिसमा दिनु अगाडि जुन कुराहरू भनिन्छ नि अति महत्त्वपूर्ण कुराहरू हुन्छन् ती, त्यसलाई ख्यालख्याल गर्नु हुँदैन. त्यसलाई ख्यालख्याल गरेका छ भनेदेखि सायद उसले फेरि त्यो कुराहरूमा फर्केर प्रस्ताव गर्नुपर्छ, किनभने त्यो नयाँ जन्मिने कुरा चाहिँ रियल हो, त्यो चाहिँ सही प्रकारले मात्रै आउँछ. साँच्चो हृदय बदल्ने पश्चाताप बिना परमेश्वरबाट नयाँ जीवन आउँदैन नि, हृदय बदलिँदैन नि. पश्चाताप भनेकै बदल्नु हो खासमा, यो कुरा पछुतो होइन, यो चाहिँ बाटो बदल्नु हो त्यो कुरा चाहिँ. सो येशु प्रभुले पनि पश्चातापको प्रचार गर्नुभयो, होइन? अर्को कुरो, साँचो पश्चाताप. अब तपाईँलाई मैले के भन्छु भनेदेखि यसैमा थप्दै गर्दा, बत्तिसमा दिने योहन्ना, येशु प्रभु, त्यसपछि त्यसपछिको तेस्रो प्रचारक को थियो नयाँ नियममा, कसैलाई थाहा छ नाम? तेस्रो प्रचारक प्रेरितको पुस्तकमा
पत्रुस.
भेरी गुड, भेरी गुड. पत्रुस. सो पत्रुसको प्रचारको पनि पहिलो प्रचार उनले के गरेका छन्? पत्रुसको प्रचारमा पनि पश्चातापको प्रचार छ, पश्चाताप छ. अर्को त्यसपछि नयाँ नियमको प्रकाश के अरे प्रेरितमै अर्को प्रचारक चाहिँ पावलको प्रचार होइन? पावलले पनि पश्चातापको कुरा गरेका छन्। त्यसकारण यो कुरो हामीले बुझ्नुपर्छ कि त्यसको महत्त्व, त्यसकारण पश्चाताप के हो भनेर बुझ्ने एकदमै महत्त्वपूर्ण कुरा हो। पश्चाताप के हो होइन, त्यसको बारेमा बुझ्न जरुरी छ। अब नौ प्रश्न, पश्चाताप के हो यसको बारेमा धेरै अध्ययन गर्नु छ, सायद हामीले कुनै समय लिएर अझै अध्ययन गर्छौँ। मानिसहरूले केबाट पश्चाताप गर्नुपर्छ? पश्चाताप गर्ने भन्दाखेरि चाहिँ पश्चाताप भनेको चाहिँ फर्कनु हो, रिटर्न, रिपेन्टेन्स इज रिटर्न, टर्न अवे केबाट, त्यो कुरो हामीले बुझ्नुपर्छ। कहिलेकाहीँ यो नेपाली शब्दले अलिकति हामीलाई गडबड गर्छ। तपाईँले नेपाली बाइबलमा कमसेकम हामीसँग सुसमाचार छ, बाइबल छ, त्यो एकदम खुसीको कुरा हो। तर धेरैचोटि हामीले बुझ्छौँ नि पश्चाताप भन्ने धेरै जस्तो मान्छेलाई पछुतो भन्ने जस्तो लाग्छ, दुःख मानिलिने पुग्दैन। तपाईँले त्याग्नुपर्छ केही कुरा, अँगाल्नुपर्छ केही कुरा, तपाईँले एउटा बाटो छोड्नुपर्छ, अर्को बाटो लिनुपर्छ। इट्स भेरी भेरी इम्पोर्टेन्ट पश्चाताप है। त्यसैले यो पश्चाताप हाम्रो सुसमाचारमा हुनुपर्छ। अर्को, मानिसहरूले केबाट पश्चाताप गर्ने भन्ने कुरामा चाहिँ हामीले विचार गर्नु पर्यो। यसको बारेमा हामी पछि अझै पनि हेर्छौँ, आज तपाईँलाई खालि अलिकति यसको बारेमा सोच्नलाई लगाएको। त्यसैले हामीलाई कहिलेकाहीँ के हुन्छ भनेदेखि नि हामीले हाम्रो जीवनलाई पनि राम्रोसँग मूल्याङ्कन गरिरहेको हुँदैन। त्यस कारण इट्स इम्पोर्टेन्ट, मैले आफैलाई म क्रिस्चियन हुँ भन्ने कुराले पुग्दैन, ममा परमेश्वरको आत्माले दिएको निश्चयता आउनुपर्छ, जुन चाहिँ परमेश्वरको वचन पालन गर्नुपर्छ। मैले दिनदिन परमेश्वरको अगाडि टोटली समर्पित हुन सिक्नुपर्छ होइन। अर्को चाहिँ मुक्ति भनेको के हो, यो पनि एउटा विषय हो। मुक्ति के हो, वाट इज सेल्भेसन? सो सेल्भेसनको बारेमा खालि स्वर्ग जाने कुरा होइन मुक्ति, यो कुरो तपाईँले बुझ्नुपर्छ होइन। त्यसको बारेमा हामी पछि छलफल गर्छौँ। अब अन्तिम प्रश्न छ मेरो अहिलेको, धर्मी ठहराउनु अथवा पवित्रीकरण गर्नु अथवा महिमामा सहभागी हुनु, यसलाई कसरी बुझिन्छ, यो भनेको के हो? तपाईँलाई मैले पटक्कै टाइम दिइनँ भन्नलाई, तर यो सुरु हामीले के गर्छौँ, पापको समस्या होइन, पापको समस्याबाट जब मानिसले पाप गर्यो के भयो, परमेश्वरको र मानिसको सम्बन्ध टुट्यो। अनि कतिचोटि मान्छेहरू जस्तो मेरै आफ्नो इष्टमित्रका कतिजना छन्, उनीहरूले मसँग भेट्दाखेरि प्रभुकै कुरा गर्छन् तर परमेश्वरलाई प्रभुकै कुरा गर्छन् तर परमेश्वरलाई सबभन्दा मन नपर्ने कुरा के हो थाहा छ तपाईँलाई? सबभन्दा मन नपर्ने कुरा के हो, कसैले भन्नुहोस् त? दशाज्ञाको पहिलो दोस्रो कुरामा के छ, कसैले भन्नुहोस्? परमेश्वरलाई प्रेम गर्ने आज्ञा भयो, दश आज्ञा छ, दश आज्ञा पुरानो नियममा, दश आज्ञाको पहिलो दोस्रो के हो?
आफ्नो छिमेकीलाई प्रेम गर्नु,
त्यो त्यो चाहिँ नयाँ नियममा हो हामीले सिक्ने। एनिवे त्यसको बारेमा हामीले अर्को दिन सिक्नु पर्ने रहेछ। मूर्ति पूजा, मूर्ति पूजा, अब तपाईँले दश आज्ञाको पहिलो चाहिँ दश आज्ञामा दसवटा आज्ञा छ, पहिलो चाहिँ के हो? परमेश्वरको
हत्या नगर्नु, व्यभिचार नगर्नु,
त्यो त छिमेकीलाई प्रेम गर्नेतिर जान्छ होइन। फर्स्ट दश आज्ञाको पहिलो
मूर्ति पूजा नगर्नु,
भेरी गुड, मूर्ति पूजा नगर्नु, त्यो एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो तपाईँले। परमेश्वरमा सबभन्दा दस आज्ञाको पहिलो कुरा चाहिँ के हुनुपर्छ भने परमेश्वरको बदलामा अर्को परमेश्वर नबनाउने होइन. टेन कमान्डमेन्ट्स इज मिनिङ त्यो दस आज्ञाको बारेमा एकदिन छुट्टै हेर्नुपर्छ. त्यसैले विशेष
यो
त मूर्ति पूजा त्यही हो नि होइन,
खोपेर कुनै किसिमको मूर्ति नबनाउनु
त्यो चाहिँ दोस्रो होला. पहिलो चाहिँ परमेश्वरको ठाउँमा अरू कुनै देवदेवतालाई नमान्नु, नराख्नु, नपुज्नु होइन, त्यो मूर्ति
तिनीहरूको सामुन्ने नराख्नु, नपुज्नु.
त्यस कारणले मूर्ति पूजा
नगर्नु.
अब यसको बारेमा धेरै कुरा अध्ययन गर्न सकिन्छ तर म यति नै राख्छु आजको त्यो विषयमा होइन. त्यसैले पश्चातापको विषयमा अलिकति हेर्छौँ हामी मानिसहरू पापी. त्यस कारणले म तपाईँलाई अलिकति पश्चातापको विषयमा हेरेर आज फेरि आज तपाईँलाई मैले मुक्ति र त्यसको मुक्ति भन्दाखेरि चाहिँ सेल्भेसन भन्दाखेरि चाहिँ त्यसको तिनवटा भाग अघि मैले सुरुमा भनेको थिएँ तिनवटा भाग जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, ग्लोरिफिकेसन अलिकति क्लियर बनाउन खोज्छु किनभने हाम्रो टाइम गइसकेको छ. कति बजेबाट भने तपाईँलाई मैले आधा घन्टा त नआइसकेको रहेछ. एनिवे टाइम गो सो फास्ट हँ अनुग्रह. आई जस्ट क्यान्ट टोलरेट दिस. आई ह्याभ नट स्टार्टेड अलरेडी गन. आधा घन्टा त नआइसकेको छ. एनिवे म एक दुईवटा पद चाहिँ जरुर सिकाउँछु के अरे भन्न चाहन्छु अनि यो प्रश्नहरू यहाँ हामीले हेरिसक्यौँ. अब यो पश्चातापको विषयमा कुरा गर्दाखेरि सुसमाचारमा पश्चाताप अथवा हामी धर्मी ठहरिने मार्ग तरिका चाहिँ विश्वास र पश्चाताप नै हो. पश्चातापले चाहिँ वास्तवमा परमेश्वरको परमेश्वर संसारिक र आफ्नो स्वार्थी बाटोबाट परमेश्वरको बाटोमा फर्किने कुरा हो. अनि तपाईँलाई मैले अघि रामहरूले यहाँ भन्दै थियो मर्कुस एक अध्यायमा होइन पश्चातापको बारेमा सन्देश अनि यो चाहिँ बप्तिस्मा दिने युहन्नाले दिएका सन्देश. अनि त्यस कारणले अलिकति यो हेरेर अनि हामी त्यो तिनवटा विषय तिनवटा टपिक्स के भन्छ त्यसलाई मुक्तिको प्याकेज जस्तै तर तिनवटा त्यसको तिन सूत्रीय जस्तो जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, ग्लोरिफिकेसन धर्मी ठहरिनु अथवा निर्दोष ठहरिनु, दोस्रो चाहिँ पवित्रीकरण, तेस्रो चाहिँ महिमामा सहभागी हुने. यसको बारेमा थोरै केही कुरा सिकाउँछु सायद अर्कोचोटि अझै त्यसको बारेमा गहिरो हामीले अध्ययन गर्नुपर्छ. अर्को पोइन्ट म तपाईँलाई के भन्छु भने जसै हामीले यस्ता कुराहरू सिक्छौँ तपाईँले नोट गरेर त्यसको बारेमा अझै बाइबलमा अध्ययन गर्न सक्नुहुन्छ आफैले होइन. सो यहाँनिर हामी पढ्छौँ बत्तिसमा दिने युहन्ना पापमोचनको लागि पश्चातापको बत्तिसमा प्रचार गर्दै उजाड स्थानमा देखा परे. समस्त यहुदिया देश र जेरुसलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्के आए र तिनले आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बत्तिसमा लिए. त्यस कारण यो पश्चाताप गर्ने कुराको बारेमा होइन यसलाई हामीले क्लियर बुझ्नुपर्ने हुन्छ. यो पश्चातापको बारेमा बाइबलमा धेरै जोड दिएको छ. अब तपाईँलाई यो गएका दिनहरूमा मैले के कुरा सिकाइराखेको थिएँ भनेदेखि युहन्ना सत्र अध्यायबाट हामी कसरी परमेश्वरको काम गर्ने र उहाँलाई महिमा गर्ने यो खालको कुराहरू सिकिराखेका थियौँ. तर त्योभन्दा नि जगको कुरा चाहिँ परमेश्वरको महिमा गर्ने ठाउँमा पुग्नलाई चाहिँ हामीमा जीवन हुनु पर्यो, हामी बदलिनु पर्यो, हामी परमेश्वरको सम्बन्धमा आउनु पर्यो, उहाँको धार्मिकता हामीले ग्रहण गर्नु पर्यो, पाउनु पर्यो, उहाँबाट धर्मी ठहरिनु पर्यो होइन. यो सबै कुरा चाहिँ कसरी हुन्छ त्यो बेसिक कुरा भयो. त्यसैले प्रस्ताव अनि त्यसैले यहाँनिर बाइबलमा मैले एउटा कुरा के जोड्न खोजेको थिएँ तपाईँलाई भनेदेखि पुरानो नियम र नयाँ नियमको सङ्घारमा बप्तिस्मा दिने युहन्ना जब आउँछन् उनको पहिलो कुरा नै के थियो मानिसहरूलाई पश्चाताप भनेको चाहिँ उनीहरूको अहिलेको तरिका, अहिलेको बाटो, अहिलेको जुन खालको निम्ति उनीहरू जिइराखेका छन् त्यो सबै कुरा छोडेर परमेश्वरको इच्छामा आउनु पर्यो, उहाँको राज्यमा आउनु पर्यो, परमेश्वरको मार्गमा हिँड्नु पर्यो. त्यो कुरो मुख्य कुरा छ. अर्को चाहिँ हामीले यो चाहिँ के थियो बप्तिस्मा दिने युहन्नाको यहाँ मत्तीमा पनि उनले भनेको यहाँनिर यो छ मत्तीमा बप्तिस्मा दिने युहन्नाले पाप मोचनको बारेमा पश्चातापको प्रचार गर्दाखेरि यदि समय यही समय बप्तिस्मा दिने योहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। अनि त्यही तीन अध्यायको आठ पदमा गएर उनले के भन्छन् भने यसकारण पश्चाताप सुहाउँदो फल फलाओ। त्यस कारण यहाँ पश्चाताप गर्ने भन्ने शब्द आउने बित्तिकै त्यो पश्चाताप अनुसारको फल फलाउने भन्ने कुरा यहाँ आयो। भनेपछि जसरी एउटा बोट उम्रिन्छ अथवा रोपिन्छ त्यसको के हुन्छ, त्यसको रिजल्ट चाहिँ त्यसले फल फलाउँछ, त्यो बढेर जान्छ। हामी पनि पश्चाताप गर्ने हो भने अब पश्चाताप पछिको जीवनमा आउने परिवर्तन चाहिँ फल भयो, होइन? त्यही कारण मैले अघि तपाईँलाई भनेको थिएँ नि, धेरैजना मानिसहरू छन् उनीहरूले कुनै अर्को मौका पायो भने चाहिँ येशूलाई सायद छोड्ला, अथवा येशूलाई समाइरहेछ तर उनीहरूको मुख्य लक्ष्य स्वार्थपूर्ति, धनी बन्ने, पैसा कमाउने। त्यही कारण उनीहरू जहाँ जहाँ पैसा छ, जहाँबाट फाइदा छ, जोसँग सम्पर्क गर्दा फाइदा हुन्छ त्यता कुदिरहेको हुन्छ, उनीहरूमा इमान्दारपन छैन। तर त्यस्तो मान्छेले सोच्नुपर्छ कि येशु प्रभुको अगाडि त्यो सबै क्लियर छ। त्यही कारण दुःख लाग्छ, होइन? त्यसले परमेश्वरको आत्मालाई सन्ताप दिला हुन्छ। अब येशु प्रभुको प्रचारमा पनि सुरुको प्रचार उहाँले पश्चातापबाट सुरु गर्नुभयो, भनेको चाहिँ मानिसहरूले आफ्नो जीवनबाट फर्किनु पर्यो, आफ्नो मार्गबाट फर्किनु पर्यो र येशु ख्रिस्टको मार्गमा जानु पर्यो, अनि विश्वासद्वारा उहाँलाई ग्रहण गरेर उहाँको आत्मा प्राप्त गरेर उसमा नयाँ जीवन आएर अब आत्माको शक्ति, उहाँको फल वरदान पाएर अब ख्रिस्टलाई महिमा दिने र परमेश्वरको इच्छा अनुसारको जीवन जिउने कुरा छ। अब येशूले चाहिँ मत्ती 4:17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। त्यस कारण तपाईँलाई मैले पश्चातापको बारेमा सायद अर्को दिन अझै हेरौँला, र मुख्य पश्चाताप भनेको चाहिँ बाटो बदल्ने। अनि धेरैचोटि मान्छेले के भन्छ भने त्यो डिग्रीको कुरा गर्दा 180 डिग्री भनेको चाहिँ तपाईँ जुन बाटो हिँड्नुहुन्छ त्यो बाटो टक्कै छोडेर फर्कै फर्केर अर्को बाटो लाग्ने, तपाईँको सोच विचार योजना तरिका व्यवहार चाहना यो सबै कुरामा बदलिन्छ, तपाईँको इच्छा यो भविष्यमा सपना हर कुरा चाहिँ चेन्ज हुन्छ। अब लुका 13:3 अघि मैले तपाईँलाई पढिसकेँ, पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुन्छौ भनेर येशूले भन्नुभएको कुरा, अनि यो पनि मैले पढिसकेँ, पश्चाताप गरेनौ भने तिमीहरू त्यसरी नै नाश हुन्छौ। सो पश्चाताप नगर्नुको मतलब, त्यसरी पश्चाताप भन्दाखेरि चाहिँ आधा पश्चाताप त हुँदैन नि, सबै कुरा छोड्ने तर एउटा दुईवटा कुरा चाहिँ नछोड्ने हुँदैन। त्यस कारण तपाईँलाई म के भन्दैछु यहाँनिर भन्दाखेरि, हामीले जुन चाहिँ गरिरहेछौँ नि धेरै मान्छेहरूले गर्छ, कतिजना मान्छे पछि गएर ब्याकस्लाइड भएको देखेको छु। किन ब्याकस्लाइड भयो तपाईँलाई म भनौँ, जो मान्छे अहिले पनि झुट्टा बोल्छ, भित्रभित्रै अर्कै कुरा गर्छ, तपाईँको जीवनमा छ भनेदेखि वास्तवमा तपाईँ परमेश्वरलाई खोज्ने सम्बन्ध चाहिँ होला तर तपाईँले कहिले प्रस्ताव गरेर परमेश्वरलाई ग्रहण गर्नु भएन। जसले परमेश्वरलाई ग्रहण गर्छ नि उसले टोटल्ली जरा उखालेर फालिदिन्छ पापको, आउँछ कहिलेकाहीँ फेरि परीक्षा तर त्यो जरा गइसक्यो, येशूको आत्मा हुन्छ, तपाईँ त यसलाई यस नोलाई नो हुन्छ, द्याट्स अ क्रिस्चियन। त्यो चाहिँ तपाईँ मेरो प्रचार गर्ने, तपाईँ मैले विश्वास गर्ने सुसमाचार हो प्रियहरू, योभन्दा फरक जो छ नि हुँदैन हुँदैन। जस्तो अहिले धेरै क्रिस्चियनहरूले गरेको, होइन, पार्टी खोल्ने, पद नपाएपछि अर्को ठाउँमा अर्को विभाजित हुने। म त यो विभाजित हुने मान्छेहरू जति जम्मैलाई के भन्छु भने उनीहरूले परमेश्वरमा पक्का प्रस्ताव गर्नुपर्छ, किनभने पश्चाताप गरेपछि परमेश्वरलाई महिमा दिने हुन्छ। त्यसपछि मेरो नाम छ कि छैन मतलबै छैन, मलाई परमेश्वरले कसरी हेर्नुहुन्छ त्यो मेरो लागि सबभन्दा महत्त्व। संसारको मान्छेले, मैले बाइबल कलेजमा घरिघरि के सिक्थेँ भने नि, डाई टु द वर्ल्ड भनेको चाहिँ संसारले के भन्छ भन्ने कुराको लागि मर, वन्स यु डु द्याट डजन्ट म्याटर, राइट? तर गलत गरेर संसारले नराम्रो भन्यो भने त फेरि समस्यै हुन्छ। यहाँ अर्को पद, अब पत्रुसले भनेको प्रचारको कुरा, यहाँ पत्रुस 2:38 पत्रुसले तिमीहरूलाई भने, तिमीहरूका हृदयहरू पनि जीवित जीवनहरू हृदय अनि जीवनहरू परिवर्तन गर। यो चाहिँ अर्को अनुवाद हो, यो प्रस्ताव गर भन्नेलाई यो अर्को अनुवादमा चाहिँ तपाईँले यसमा पढ्नुभयो भने, पत्रुसले जवाफ दिए, तपाईँहरूले गरेका पाप क्षमाको निम्ति पश्चाताप गर्नुहोस् र येशू ख्रीष्टको नाउँमा तिमीहरूले तिमीहरू हरेकले बप्तिस्मा लिनुहोस् त्यसपछि तपाईँहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। यो पवित्र आत्माको वरदान भनेको चाहिँ त्यो अन्य भाषा बोल्ने यो गिफ्ट नै होइन, पवित्र आत्मा नै जुन हामीमा आउनुहुन्छ त्यो एउटा उपहार हो, त्यो वरदान हो, त्यो परमेश्वरको कुरा हो। परमेश्वर आफै वरदानको रूपमा, जस्तो येशु प्रभु जो संसारमा हाम्रो उद्धारकर्ता भएर आउनुभयो, त्यो एउटा वरदान हो, त्यो उपहार हो, गिफ्ट फ्रम गड हाम्रो उद्धारको लागि। त्यो पनि तपाईँले बुझ्नुपर्छ होइन। पवित्र आत्मा जब तपाईँ र ममा आउनुहुन्छ, पवित्र आत्माको वरदान त्यसपछि आउँछ, जुन चाहिँ हामी रोमी 12 अनि पहिलो कोरन्थी 12 सिक्छौँ। तर यहाँ चाहिँ पवित्र आत्मा आफै हामीमा आउने कुराको यहाँ कुरा हो। तर तपाईँलाई यही पद अर्को अनुवादमा पढ्नुभयो भने तपाईँले के पढ्नुहुन्छ भने नि, पत्रुस तिनीहरूलाई भने तिमीहरूका हृदयहरू अनि तिमी जीवनहरू परिवर्तन गर। यहाँनिर जीवन भनेको के हो? दिनदिनै तपाईँ जे सोच्नुहुन्छ, जे गर्नुहुन्छ, जे भावना लिनुहुन्छ, जुन योजना बनाउनुहुन्छ, मान्छेलाई कसरी व्यवहार गर्नुहुन्छ, त्यो सबै जीवन भयो। तर तपाईँको जीवनमा परमेश्वरको पवित्रता अनुसार, इच्छा अनुसार छैन, संसारिक टबरको छ होइन। हिजो तपाईँ जो मान्छे जस्तो छ त्यस्तै हुनुहुन्थ्यो। मैले कहिलेकाहीँ क्रिस्चियनहरू त्यस्तो भेटेको थियो, हिन्दूसँग हुँदा हिन्दू नै बन्ने, जनायासँग हुँदा जनाया नै बन्ने। तर पश्चाताप गर्नु पर्यो, बदलिनु पर्यो, परिवर्तन हुनु पर्यो, हृदय परिवर्तन। तब तिमीहरू प्रत्येक येशु ख्रिस्टको नाउँमा बप्तिस्मा लियो, तब परमेश्वरले तिमीहरूका पापहरू क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र आत्माको उपहार पाउनेछौ। यहाँनिर चाहिँ प्रष्ट छ, पवित्र आत्माको उपहार। बुझ्नुहुन्छ? हरेक विश्वासीमा पवित्र आत्मा हुनुपर्छ, हुनुहुन्छ, यदि उसले साँच्चै प्रस्ताव गरेर विश्वास गरेको छ भने। जोसँग पवित्र आत्मा हुनुहुन्छ नि, त्यो मान्छेले मान्छेहरूलाई घमण्ड गर्दैन, कहिले पनि कसैको कुरा काट्दैन, कहिले, किनभने जुन बेलामा तपाईँले गरेको काम चाहिँ गलत हुन्छ नि अर्काको बारेमा, तपाईँलाई दुःख दिनेको बारेमा पनि गर्न मिल्दैन। बाइबलमा त्यसलाई भन्छ पवित्र आत्मालाई सन्ताप दिने। बाइबलमा याकुबले भन्छ नि, परमेश्वरले आफ्नो सृष्टिमा सृजना गर्नुभएको मानिसहरूलाई विरोध गर्ने तिमी को हो? मान्छेको बारेमा हामीले न्याय गर्ने, विरोध गर्ने अधिकार छैन बाइबलमा देखेको छ, तर हामी त अर्का न्याय गरेर हिँड्छौँ। कतिजना मान्छेको विचार चाहिँ के हुन्छ भने, अर्काको कुरा काटेपछि आफू धर्मी भयो जस्तो। तर बाइबल बुझ्यो भने त्यो कुरा छैन। प्रेरित यो मैले पढिसकेँ। अब पावललाई, पावलले कहाँ प्रेरित 20:21 पावलले भन्छ नि, यहुदीहरू र ग्रिकहरू दुवैलाई, यहाँ ग्रिक भनेको छ अन्य जातिहरू है, तिनीहरू पश्चातापमा परमेश्वरतिर फर्कनै पर्छ। सी यहाँनिर चाहिँ पश्चातापलाई फर्किने कुरा छ, पश्चातापमा परमेश्वरतिर फर्किनै पर्छ भनेको मतलब, त्यो पापपूर्ण र संसारिक जो अन्धकारको शक्ति र शैतानबाट आएको स्वभावलाई त्यागेर येशूको चरित्र र स्वभाव, जो येशूको प्रेमपूर्ण स्वभाव, भरोसा गर्ने स्वभाव, तपाईँले कसैलाई वचन दियो भने त्यो वचन अनुसार जिउने स्वभाव, येशूको स्वभाव लिनुहुन्छ। त्यसरी येशूतिर फर्कनुहुन्छ, परमेश्वरतिर फर्कनुहुन्छ। हाम्रो प्रभु येशूमा तिनीहरूले विश्वास राख्नै पर्छ भनेर मैले घोषणा गरे, पत्रुसले के अरे पावलले यहाँ भन्दछन्। अब तपाईँलाई पाप के हो, पापको बारेमा कुरा गर्दाखेरि, पाप सधैँ ईश्वरीय व्यवस्थाको अवज्ञा गर्नु, परमेश्वरको इच्छा विरुद्ध विद्रोह गर्नु हो। पाप चाहिँ ईश्वरीय व्यवस्थाको अवज्ञा अथवा आज्ञा उल्लङ्घन गर्नु। यसको बारेमा धेरै अरू कुरा हामी गर्न सक्छौँ, तर आज मलाई समय छैन। म सरसर्ती यो अलिकति मसँग जे छ त्यहाँ पढ्न चाहन्छु। जब मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो, परमेश्वर र मानिसको बीचको घनिष्ठ सम्बन्धमा तीनवटा परिणामहरू ल्यायो। पहिलो परिणाम यो कुरो चाहिँ के समस्या भयो त मान्छेमा, तपाईँले उत्पत्तिमा गएर हेर्नुभयो भनेदेखि यो सबै कुरा हामी भेटाउँछौँ, तर आज मसँग समय छैन। तपाईँलाई सरसर्ती छोटकरीमा तीनटा प्रभाव मान्छेमा पर्छ। पहिलो चाहिँ उद्दोषी हुन्छ अथवा उद्दण्डको भागीदार भयो। दोस्रो चाहिँ परमेश्वरको सम्बन्ध अलगबाट अलग भयो ऊ चाहिँ, होइन, दोषी दण्डको भागीदार, परमेश्वरको सम्बन्धबाट अलग, दोषी गिल्टी होइन। अर्को चाहिँ त्यो गिल्टीको कारण, पापको कारण दण्डको भागीदार। जस्तो कसैले हत्या गर्छ भनेदेखि के हुन्छ, हिजो अस्ति कतिजना मान्छेहरू चाहिँ दोषी ठहरिए, कतिजना मान्छेहरू चाहिँ निर्दोष ठहरिए। निर्दोष ठहरिएहरू फुलमाला अबिर लगाएर निस्केर राजा जस्तो घरमा पसे, तपाईँले सबै कुरा देख्नुहुन्छ नि, त्यो संसारिक तवरको कुरा। तर परमेश्वर र मानिसको बीच जुन चाहिँ पाप छ त्यसको दण्ड चाहिँ मृत्यु, त्यो त हामीले रोमी 6:23 पढ्छौँ, 3:23 सबैले पाप गरेका छन्, रोमी 6:23 पापको दण्ड चाहिँ मृत्यु। तपाईँलाई यहाँनिर अब टाइम धेरै गइसक्यो, तर म अलिकति एकैछिन अर्को 10 मिनट जति तपाईँलाई लान चाहन्छु, अनि तपाईँलाई म यही कुरा गर्न चाहन्छु। त्यसैले पहिलो चाहिँ मानिस परमेश्वरको अगाडि दोषी, दोस्रो चाहिँ ऊ दण्डको भागीदार, तेस्रो चाहिँ परमेश्वरको सम्बन्धमा बाट चाहिँ ऊ अलग भयो। सो अदमको बगैँचामा जब आदम र हवाले पाप गर्यो, यी तिनवटा कुरा पापको प्रभाव चाहिँ प्रत्यक्ष रूपमा हामी तत्कालै त्यहाँ भएको कुरा हामी देख्छौँ। तपाईँले त्यो 3 अध्याय उत्पत्ति पढ्नुभयो भने त्यो कुरा पाउँछ। अब यहाँनिर धर्मी ठहराउनु भनेको के हो? मानिसहरूको पापबाट टुटेको परमेश्वरसँगको घनिष्ठ सम्बन्ध फेरि पुनर्स्थापित हुनु, त्यो पुनर्स्थापित हुँदा चाहिँ के हुन्छ त? यो दोष, यो दण्ड अनि यो सम्बन्ध तिनटै मिल्छ, होइन? यानि धर्मी ठहराउनु भनेको चाहिँ मानिसको पापबाट टुटेको परमेश्वरसँगको घनिष्ठ सम्बन्ध पुनर्स्थापित हुनु हो। यसमा पहिलो चाहिँ के छ? परमेश्वरको दोषबाट उसले क्षमाद्वारा अब उसको पापको दण्ड उसबाट हटाइएको हुन्छ, परमेश्वरको धार्मिकता उसले प्राप्त गरेको हुन्छ, दोष हटाइएको हुन्छ, होइन? त्यसो चाहिँ पापको कारणले परमेश्वरसँग टुटेको सम्बन्ध चाहिँ फेरि गाँसिन्छ। भन्दाखेरि के कुरा भयो? एउटा चाहिँ दोष हटाइयो, त्यसको दण्ड पनि हटाइयो, अब सम्बन्ध स्थापित भयो। यो चाहिँ धर्मी ठहरिनु कुरो, जस्टिफिकेसनले त्यो गर्छ, त्यो विश्वासद्वारा धर्मी ठहरिने। तर विश्वास चाहिँ पश्चातापद्वारा विश्वास हुँदैन, त्यो कुरालाई चाहिँ हामीले फुल बुझ्नु पर्यो। जब यसुलाई विश्वास गर्यो, पापबाट पश्चाताप पनि गर्नु पर्यो। त्यसैले यो गस्पोल चाहिँ फुल, जब तपाईँले कसैलाई बप्तिस्मा दिनुहुन्छ, यो क्लियर उनीहरूले बुझ्नुपर्छ। दे निड टु स्टप संसारिक कुरा, होइन? त्यो कुरो चाहिँ थाहा पाउनुपर्छ। तर कहिलेकाहीँ हामी के छौँ भने नि, क्रिस्चियनकै जस्तो व्यवहार गर्छौँ, कहिल्यै नगर्नुहोस्। जो मान्छे पश्चाताप गरेका छैन, त्यो मान्छेलाई परमेश्वरको अल्टरमा जान नदिनुहोस्, पुलपिटमा जान नदिनुहोस्। तपाईँ जिम्मेवारी छ, बाइबलमा अलिकति पढेर हेर्नुहोस् न, परमेश्वरको दण्ड कसरी आउँछ। त्यसैले दिस आर भेरी भेरी इम्पोर्टेन्ट, होइन? परमेश्वरको श्रद्धा, परमेश्वरप्रति हाम्रो आदर, परमेश्वरप्रति हाम्रो डर, एउटा पवित्रताको एउटा आदर एकदम हुनुपर्छ, होइन? पक्का विश्वास गरेर पाप क्षमा पाएर परमेश्वरबाट शुद्धिकरण भएन भने परमेश्वरको कुरा उसले गर्नु हुँदैन, त्यो कुरो चाहिँ हामीले थाहा पाउनु पर्यो, होइन? यसकारण धर्मी ठहराउनुको अर्थ हो न्याय वा धर्मीको रूपमा व्यवहार गर्नु हो। तब परमेश्वरले अब ख्रिस्टको धार्मिकता, बाइबलमा रोमीमा हामीले त्यही देख्छौँ, परमेश्वरबाट ख्रिस्टबाट आएको धार्मिकता हामी प्राप्त गर्छौँ, परमेश्वरको अगाडि हामी धर्मी ठहरिन्छौँ ख्रिस्टको धार्मिकताले, आफै होइन। त्यो जब ख्रिस्टको धार्मिक, यसको बारेमा जस्टिफिकेसनको बारेमा, त्यसैले पहिलो कुरा, मुक्ति चाहिँ एउटा प्याकेज जस्तो, त्यो प्याकेज चाहिँ धर्मी ठहरिने एउटा कुरा छ, त्यसमा क्षमाको कुरा छ, अर्को कुरो चाहिँ हाम्रो जीवनमा पवित्रीकरण छ। आत्मिक रूपमा जन्मेको समय हुन्छ अनि हामी येशु ख्रिस्टलाई भेट्ने समय हुन्छ। यो बीच येशुलाई भेट्ने भनेको, येशु जब स्वर्गबाट आउनुहुन्छ, होइन? अथवा कोही मान्छे यो संसारमा शरीरमा बित्ला, एक दिन येशुलाई भेट्छ स्वर्ग बादलमा। यो दुईटाको बीचमा जो हुन्छ नि, त्यो पवित्रकरण भनेको चाहिँ मान्छे चाहिँ येशु जस्तो छैन, भर्खरै पश्चाताप गरेर पुरा धर्मी ठहरियो, तर ऊ भर्खरको बालक जस्तो छ, उसमा परिपक्वता बढ्नु पर्यो। उसमा पावलले भन्छ नि, तिमीहरूमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। हामी ख्रिस्टको स्वरूप, सो अल्टिमेट भनेको बुझ्नुहुन्छ है, अन्तिम कुरा मान्छेको जीवनमा हुने सबभन्दा मुख्य कुरा के हो? स्वर्गमा येशूलाई भेट्दाखेरि हामी येशु जस्तै हुने। अनि तपाईँ दिनदिनै त्यो बाटोमा हिँड्नु भएको छैन भने सायद तपाईँले येशूलाई पछ्याउनु हुँदैन। यो सिरियस कुरा हो, त्यही कारणले यो कुरा एकदमै बुझ्न जरुरी छ। यसकारण धर्मी ठहराउनुको अर्थ हो न्याय वा धर्मीको रूपमा व्यवहार गर्नु, धर्मीक हिसाब गर्नु, निर्दोष ठान्नु, निर्दोष घोषणा गर्नु, व्यवस्थाको दृष्टिमा धर्मी घोषणा गर्नु, बुझ्नुहुन्छ? धर्मी ठहरिनुको मतलब तपाईँलाई मैले रोमी 8 अध्यायको अन्तमा पावलले सोधेका तीनवटा प्रश्नहरूद्वारा पापका तीन परिणामहरूको कसरी समाधान गरेको छ भनी वर्णन गरेका छन्। वास्तवमा हामीले धेरैचोटि रोमी 8 अध्यायको अन्तिमतिरको कुरा पढ्दाखेरि चाहिँ परमेश्वरको प्रेमबाट हामीलाई केही कुराले पनि अलग गर्दैन, हामीलाई परमेश्वरले सुरक्षा दिनुहुन्छ त्यो कुरा सोध्छौँ। तर यहाँ त धार्मिकता कसरी भयो र हाम्रो धार्मिकतामा कसरी परमेश्वरले सुरक्षित राख्नुहुन्छ त्यो कुरो लेखेको कुरा छ। अब तपाईँलाई यसको बारेमा यहाँ तिनवटा कुरा देखाउँछु म। त आज हामीसँग टाइम धेरै छैन, तर पनि म तपाईँलाई अलिकति भन्न लाग्छु। ठ्याक्कै टाइम भयो अहिले होइन सायद, एनिवे 8 बजे ठ्याक्कै होइन, तपाईँलाई 8 बजे सिधाउँछु भनेको, अर्को 5 मिनट दिनुहोस् है मलाई, म 8 बजे चाहिँ सिधाउने गर्छु जहिले पनि, अर्कोचोटि फेरि हेरौँला। यहाँनिर रोमी 8:33 के छ, परमेश्वरले छान्नु भएको मानिसहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैले तिनीहरूलाई निर्दोष ठहराउनु भएको छ, त्यसको मतलब उसमा दोष छैन। तिनवटा प्रभाव थियो नि मान्छेले पाप गरेपछि, दोष पहिलोमा उसले त्यो दोष चाहिँ हटिसक्यो मानिसबाट, परमेश्वरले त्यो दोष हटाइदिनु भयो, त्यो 8:33 छ होइन। त्यसपछि दोस्रो कुरा रोमी 8:34 दण्डको आज्ञा छैन। रोमी 8:34 तपाईँले हेर्नुभयो भने दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रिस्ट येशू हुनुहुन्छ, जो मरेकोहरूबाट जीवित पारिनु भयो र परमेश्वरको दाहिने बाहुली तर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि हुनुहुन्छ। येशू ख्रिस्टले मरेर उसको दण्डको ठाउँमा मरिसक्नुभयो, तिरिसक्नुभयो यो 34 अनुसार। त्यस कारणले अब हामीलाई कसले दण्ड दिन सक्छ? किनभने हामी त स्वतन्त्र भइसक्यौँ, धर्मी ठहरियौँ। अनि अन्तिम यो चाहिँ रोमी 8:35 कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ अथवा परमेश्वरको सङ्गतिबाट हामीलाई अलग गर्न सक्छ? सो पापले के गरेको थियो? मानिस दोषी थियो, मान्छेमा दण्ड आउँथ्यो, पापमै रह्यो भने के हुन्छ? अहिले जो मान्छेहरू क्रिस्चियन नहुनेहरू त स्वत उनीहरूको पापको दण्ड जब येशू आउनुहुन्छ उनीहरूलाई आगोको भट्टीमा फाल्नुहुन्छ। यो बाइबलको कुरा हो। त्यही कुरो तपाईँहरू मैले पक्का विश्वास गरेँ भने चाहिँ तपाईँ र मलाई विश्वास नगरे मान्छेहरूको आत्माप्रति बोझ आउँछ, किनभने त्यो चान्चो नै छैन, त्यो आगोको भट्टीमा येशूलाई नस्वीकार्नेहरू। अब ख्रिस्टमा विश्वास गर्नेहरू पनि संसारिक लोभ र लालसामा पैसाकै पछि, झुटाकै पछि, घमण्डकै पछि, कहिले जीवन परिवर्तन भएको छैन, कहिले नम्र भएको छैन, उनीहरूले पनि थाहा पाउनु पर्यो कि उनीहरूको पनि सायद साँचो पश्चाताप नभएको भए आगोको भट्टीमा। तर येशू ख्रिस्टले हाम्रो लागि पापको दोष मेटाउन, त्यसको दण्ड हामीबाट हटाउन बप्तिस्मा दिने युहन्नाले लेखेको कुरा, के अरे भनेको कुरा, प्रेरित युहन्नाले युहन्नाको सुसमाचार 1:29 संसारको पाप उठाइ लैजाने थुमा भनेर येशू प्रभुलाई भन्नुहुन्छ। संसारको पाप उठाइ लैजाने थुमा, उहाँलाई थुमाको रूपमा पूजा गरिन्छ। थुमा भनेकै हाम्रो लागि बलिदान भइदिएको, येशू संसारको पाप उठाइ लैजानुहुन्छ, त्यो विश्वासद्वारा सित्तैमा हुने, तर त्यो विश्वास पश्चाताप सहितको, परिवर्तन सहितको, पुरा हृदयको, टोटल अन्धकारबाट ज्योतिमा जानेको, ख्रिस्टमा नयाँ जीवन पाएको, त्यो खालको विश्वासी हुनु पर्यो नि होइन। त्यस कारणले उसको दण्ड पनि ऊबाट जान्छ। अनि अन्तिममा ख्रिस्टको प्रेमबाट कसले अलग गर्न सक्छ? कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले अथवा दुःखले, खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले, वा तरबारले, कसैले? त्यस कारण यो चाहिँ परमेश्वरसँग हामी फेरि सङ्गतिमा आउँछौँ। अनि यो क्रिस्चियन जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा नै परमेश्वरसँग हाम्रो सङ्गति हो होइन। अर्को एउटा पोइन्ट तपाईँलाई म भन्न चाहन्छु, क्षमा र धर्मी ठहराउनुमा दुईवटा पोइन्ट छ। त्यसैले धर्मी ठहराउने कुरा तपाईँलाई म अब यो सबै त म भ्याउँदिनँ आज किन धेरै टाइम लिने विचार छैन. क्षमा चाहिँ रिपिटेड हुन्छ. जस्तो तपाईँले केही गल्ती गर्नुभयो क्षमा माग्नुहुन्छ, त्यो जुन चाहिँ गल्ती छ त्यसको लागि क्षमा भयो परमेश्वरसँग पनि त्यही हो. त्यही किन हामी दिनदिनै परमेश्वरसँग क्षमा माग्नुपर्छ, किन हामीले कहिलेकाहीँ मिस्टेक गर्छौँ जानेर होइन. तपाईँको भोलि पनि गर्ने विचार छ भने तपाईँले क्षमा माग्नु भएन. र पनि तपाईँलाई म भन्छु मान्छे कतिचोटि चुप छ जानेर होइन कि नजानेर. त्यसैले जब परमेश्वरको अगाडि आउनुहुन्छ क्षमा माग्नुपर्छ कहिल्यै नगर्ने गरी. त्यसैले क्षमा केवल पापको दण्ड हटाउने तर धर्मी ठहराउनु चाहिँ उसको दोष हटाउने, परमेश्वरको सामुन्य उसलाई सिद्ध गराउने, पर्फेक्ट बनाउने र परमेश्वरमा त्यो चाहिँ अनन्तको निम्ति उसलाई प्रकट गरेको हुन्छ. त्यो के भने चाहिँ एकजना ग्रिफन थोमस भन्ने, विलियम ग्रिफन थोमस भन्ने ब्रिटिस इङ्ग्लिस थियोलोजियन होइन बिसप, उसले लेखेको एउटा किताब छ यो जस्टिफिकेसनको बारेमा. उसले के भन्छ भनेदेखि धर्मी ठहराउने कुरा चाहिँ पहिलो कुरा कम्प्लिट भनेको चाहिँ एकैचोटि पुरा भइसक्यो, दोस्रो कुरा पर्फेक्ट त्यो एकदम सिद्ध छ, तेस्रो कुरा अनन्त त्यो चाहिँ सधैँको लागि छ. त्यस कारण हामी विश्वासी साँच्चै प्रस्ताव गरेर विश्वास गरेर पुरा हृदयले परमेश्वरमा लाग्यौँ भने परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ येशू ख्रीष्टको धार्मिकतामा. त्यो व्यक्ति चाहिँ पुरा रूपमा धर्मी ठहरिन्छ, त्यसैले उसले फेरि धर्मी ठहरिरहनु पर्दैन. तर हामीलाई परमेश्वरले क्षमा दिएर फेरि पुनर्स्थापना किन गर्नुहुन्छ भने हामी परमेश्वरले धर्मी ठहराउनु भयो. त्यस कारण एउटा पोइन्ट भनेर म सिद्धाउँछु, यो विषयमा फेरि अर्कोचोटि हामीले हेर्नुपर्ने भयो. परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मान्छे धर्मी ठहरदिन, त्यो विश्वासद्वारा नै धर्मी ठहरिने कुरा बाइबलमा प्रष्ट छ. तपाईँलाई त्यो कुरा भनेर म सिद्धाउँछु किनभने टाइम गइसक्यो. टु किप माई प्रमिस होइन. सो जस्टिफिकेसन धर्मी ठहराउने एकचोटि हुन्छ विश्वासद्वारा पश्चाताप गरेर परमेश्वरलाई ग्रहण गरेर. जब पवित्र आत्मा आउनुहुन्छ हामीलाई नयाँ बनाउनुहुन्छ, हामी परमेश्वरको अगाडि जस्टिफाइड हुन्छौँ भनेको चाहिँ धर्मी ठहरिन्छौँ. जस्टिफिकेसन भनेकै एउटा कानुनी शब्द हो, त्यो चाहिँ निर्दोष साबित. पावल शाह निर्दोष साबित भयो नि होइन, निर्दोष साबित, केही दोष छैन. तर यो बाइबलीय जस्टिफिकेसन चाहिँ के छ बाइबलमा भने नि, एकचोटि जब परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ, येशूले नै हाम्रो सम्पूर्ण पापको दोष दण्ड बोकिसक्नुभयो र परमेश्वरलाई सँग हाम्रो सङ्गतिमा ल्याइदिनुहुन्छ. त्यो त घरिघरि गरिराख्नु पर्दैन, एकचोटि भयो. तर पाप गरिहाल्यो भने क्षमा माग्नुपर्ने कुरा हुन्छ. तर पवित्रीकरण स्याङ्क्टिफिकेसन चाहिँ जुन दिन हामी विश्वास गर्दछौँ, तपाईँ र मेरो जीवनमा हामी व्यवहारमा बानीमा प्र्याक्टिसमा आत्मिकी कुरामा परिपक्व हुँदै जानलाई चाहिँ के हुन्छ, दिनदिनै हामीले गरेको मिस्टेकहरू आउँछ अगाडि. पहिला पनि म भन्थेँ नि, एउटा ठुल्ठुलो दुईवटा प्याजको डल्ला जस्तो. पवित्रीकरण चाहिँ जब परमेश्वरले हामीलाई एउटा गल्ती देखाउनुहुन्छ, सबै थाहा पनि हुँदैन, तर त्यो देखाएको गल्ती जब हामी मान्छौँ, थाहा हुने जति जम्मै मान्नु पर्यो है. अनि हामी के गर्छौँ, एक लेयर त्यो प्याज चाहिँ निकालेर फालिदिन्छौँ, सबै देखा पनि छैन. मान्छेको लोभ र घमण्डको डल्ला हो त्यो. धेरै जस्तो मान्छे घमण्ड र लोभले नै गर्छ सबै कुरा. पाप सुरुवात नै घमण्डबाट भयो, सैतानको घमण्ड. मार्थालाई के अरे हवालाई सैतानले त्यही घमण्डमा ल्याइदियो, स्वार्थमा ल्याइदियो, ए म पनि परमेश्वर जस्तो हुने. बुझ्नुहुन्छ, हामीलाई अर्को मान्छे जस्तै बराबरी हुने जहिले पनि मन लाग्छ. त्यही कारण जहिले पनि हामी कम्पेयर गरेर आउँछौँ. कहिलेकाहीँ यो हात यस्तो डल्ला कम्पेयर गर्ने, म स्कुलमा हाई स्कुलमा 10 क्लासमा हुँदाखेरि धेरैजना मान्छेसँग हात लडाएको छु, ठुल्ठुला मान्छेहरू, किनभने त्यो हात लडाएर जितेपछि मक्ख कुस्ती पनि खेलाएको छु, तर धेरै जस्तो कसैले पछारेको छैन मलाई. एनिवे त्यो चाहिँ मेरो घमण्ड हो. बुझ्नुहुन्छ, हामीलाई आफैले जित्न मन लाग्छ नि होइन, त्यसै यो घमण्डबाट सुरु हुन्छ. त्यसैले जब परमेश्वरले हाम्रो अगाडि देखाइदिनुहुन्छ, जस्तो तपाईँलाई मैले ग्लासमा एउटा अरेन्ज जुस हाल्नुहोस् अनि अब तपाईँ गाउँ गाउँमा त आइस क्युब लगाउनुहुन्न, आइस बन्छ नि फ्रिजमा अनि त्यो क्युब ठक्कर राखेपछि के हुन्छ ठुलै क्युब राख्यो भने पनि के हुन्छ भने डल्ला राख्यो भने पनि माथिबाट चाहिँ थोरै मात्रै देखिन्छ क्या त्यो आइस त्यो बरफको डल्ला चाहिँ माथिबाट थोरै देखिन्छ भित्र चाहिँ ठुलै हुनसक्छ मानिलिउँ तपाईँले त्यो देखे जति चट्ट काटेर फालिदिनु हो परमेश्वरले फेरि अलिकति ल्याउनुहुन्छ अर्को पाप देखाउनुहुन्छ फेरि पनि त्यो डल्ला निस्किन्छ फेरि काट्नुहोस् फेरि पनि निस्किन्छ जबसम्म त्यो निमिट्यान्नै हुँदैन तपाईँको मेरो त्यो घमण्ड र लोभको प्याजको डल्ला चाहिँ के हुन्छ सानो 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 हुँदै जान्छ अनि त्यो आइस के भन्छ त्यो अरेन्ज जुसमा त्यो आइसको डल्ला पनि पुरै सिद्धियो भने चाहिँ देख्ने त्यसैले यो पवित्रीकरण भनेको चाहिँ तपाईँ र मेरो जीवन दिनदिनै परमेश्वरले जे देखाउनुहुन्छ त्याग्दै हामी बढ्दै जानुपर्छ अर्को एउटा पास्टरले भन्छ नि यो संसारमा चाहिँ हामीलाई अर्को संसारको लागि तयार गर्नु हामी येशु जस्तो बन्ने अनि महिमामा सहभागी के भन्छ ग्लोरिफिकेसन भनेको चाहिँ जब हामी पवित्र हुन्छौँ पहिला नै जस्टिफाइड भएको छौँ हाम्रो लागि महिमाको आशा चाहिँ अघि हामीले रोमी पाँच अध्यायमा पनि पढेको थियौँ जब येशु बादलमा आउनुहुन्छ महिमामा हामी खिचिन्छौँ हामी यो संसारबाट शरीरबाट गइसकेका छौँ भने पनि सबभन्दा पहिला तिनीहरू आउँछन् त्यसपछि यो संसारमै भागहरू आउँछन् त्यसपछि हामी परमेश्वरसँग महिमामा सहभागी हुन्छौँ त्यसपछिको चाहिँ परमेश्वरको राज्य त्यहाँ न रोग छ न कुनै खराबी छ न कुनै शत्रु छ न कुनै वृद्ध हुने कुरा छ न अशान्ति छ न डर छ सबै कुराबाट स्वतन्त्र हुन्छ यो परमेश्वरको वचनले भनेको होइन तपाईँहरू मैले विश्वास गर्नुपर्छ आज मैले यो जुन विषय तपाईँलाई सिकाउन खोजेँ परमेश्वर